यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। यथाशक्य छिटो कोरोना विरूद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। नागरिकको जीवन रक्षा र विकास निर्माणलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको बजेट ल्याइने प्रधानमन्त्रीद्वारा जानकारी। प्रतिनिधि सभा विघटनको विपक्षमा रहेका राजनीतिक दलहरूद्वारा सर्वोच्च अदालतमा रिट दायरका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन। आज रिट निवेदन दर्ता गरिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जानकारी। नेपालमा हिजो थप 7,914 जनामा कोरोना संक्रमण पुष्टि। 7,664 जना संक्रमण मुक्त हुँदा 193 संक्रमितको मृत्यु। र चीनको कान्सु प्रान्तमा मौसम खराब हुँदा म्याराथन दौड़ प्रतियोगितामा सहभागी 21 जनाको कठ्याङ्ग्री र मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रेस चौतारी नेपालद्वारा बालुवाटारमा हिजो आयोजित संचारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मान्यता अनुरूपको निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले निर्वाचनको अब विकल्प नरहेको हुनाले त्यसको तयारीमा जुट्न सबै राजनैतिक दलहरूलाई आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले दलीय व्यवस्थाको मान्यता विपरीत विपक्षी गठबन्धनले सरकारको नेतृत्वमा अनुचित र जालसाजीपूर्ण दावी गरेका कारण देश मध्यावधि निर्वाचनमा धकेलिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले आगामी बजेटमा नागरिकको जीवन रक्षा एवं विकास निर्माणका कामले मुख्य प्राथमिकता पाउने बताउनुभयो। उहाँले सस्तो लोकप्रियताका लागि दीर्घकालीन प्रभाव पार्ने खालका कुनै कार्यक्रमहरू बजेटमा समावेश गर्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सबै नागरिकलाई यथासम्भव छिटो कोरोना विरूद्धको खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताउनुभयो। जीवन रक्षाका लागि खोप पाउने नागरिकको अधिकार रक्षाका लागि सरकारले काम गरिरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनमा हुने खर्चलाई खोपको खरिदसँग नजोड्न आग्रह पनि गर्नुभयो। प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनैतिक दलका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर संकलन गर्नुभएको छ। नयाँ बानेश्वर स्थित संसद भवनमा हिजो उपस्थित हुनुभएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूह, जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय तथा राष्ट्रिय जनमोर्चाका निवर्तमान सांसदहरूले हस्ताक्षर जुटाउनु भएको हो। हस्ताक्षरसँगै उहाँहरूको नागरिकताको प्रतिलिपि लगायतका कागजात पनि संकलन गरिएको छ। संकलन गरिएको हस्ताक्षर सहितको रिट निवेदन हिजै सर्वोच्च अदालतमा दर्ता गर्ने तयारी गरिएको भए पनि समयभावका कारण आज दर्ता गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने 149 जना तत्कालीन सांसदले रिट निवेदनमा हस्ताक्षर गर्नुभएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदबाट प्रधानमन्त्री नियुक्त हुनका लागि आवश्यक पर्ने बहुमत सांसदको हस्ताक्षरसहितको विवरण संकलन भइसकेको त्यसक्रममा जानकारी दिनुभयो। कांग्रेस नेता रमेश लेखकले विपक्षी दलले प्रतिनिधि सभा विघटन विरूद्ध राजनैतिक र कानूनी लड़ाई लड़ने निर्णय गरिसकेकाले सोही अनुसार आफूहरूले कदम चाल्ने बताउनुभयो। मन्त्री परिषदको सिफारिशमा गत शुक्रबार राति राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएपछि एमालेको संस्थापन पक्ष बाहेका राजनैतिक दल विरोधमा उत्रिएका छन्। विपक्षी दलको शनिबार बसेको संयुक्त बैठकले संसद विघटनको विरूद्ध राजनैतिक प्रतिवाद र कानूनी लड़ाई लड़ने घोषणा गरेको थियो। सरकारले आगामी कार्तिक 26 र मंगिर 3 गते प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश 2078 जारी गर्नुभएको छ। नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालमा कोरोना भाइरसबाट हिजो थप 7,914 जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा पीसीआर परीक्षणबाट 7,598 जना र एन्टिजेन परीक्षणबाट 316 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो। हिजोको मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले 18,965 नमूनाको पीसीआर र 961 नमूनाको एन्टिजेन विधिबाट हिजो परीक्षण गरिएको जानकारी दिनुभयो। त्यसैगरी हिजो थप 7,664 जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर 76.3% रहेको छ। देशभरमा 115,547 जना हाल सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 7,349 जनाको विभिन्न अस्पताल र संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ भने बाँकी 108,198 जना होम आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यस्तै हिजो 193 जनाको कोरोनाका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको संख्या समेत जोड्दा हिजो 193 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 6,346 पुगेको छ। मृत्यु हुनेको दर 1.6% रहेको पनि मन्त्रालयले जनाएको छ। नयाँ भेरिएण्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिएकाले रूगा, खोकी, ज्वरो, जीव दुख्ने लगायतका स्वास्थ्य समस्या देखिएमा तत्काल कोरोना परीक्षण गराउन स्वास्थ्य विज्ञहरूले जोड़ दिनुभएको छ। बागमती सफाई महाअभियान र तपाईँको साथमा हामी अभियानको भर्चुअल माध्यमबाट छलफलका क्रममा हिजो विज्ञहरूले सामान्य स्वास्थ्य समस्या आउँदैमा कोविड होइन किन जाँच गर्ने भन्नुभन्दा पनि स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने सुझाव दिनुभयो। ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो हुने भएकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन तथा सबै ज्वरोलाई कोविड नै ठानेर परीक्षण गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिनुभएको छ। 6 दिनभन्दा बढ़ी ज्वरो आयो घरमा नबसी तत्काल परीक्षण गर्नुपर्ने बताउनुहुँदै बिरामीले आफै औषधि किनेर नखान र चिकित्सकहरूको परामर्श लिन पनि विज्ञहरूले अनुरोध गर्नुभएको छ। नेपालगंज स्थित भेरी अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएपछि कोविड संक्रमित बिरामीहरूको उपचारमा सहज भएको छ। कोरोना संक्रमितको अत्यधिक चापका कारण अक्सिजन अभाव झेल्दै आएको भेरी अस्पतालले 20,000 लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क संचालनमा ल्याएर बिरामीलाई अक्सिजन दिन शुरू गरेको छ। बाँकेको नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
अस्पतालमा हालै निर्माण भएको लिक्विड ट्याङ्की भरेर पाइपलाइन विस्तार गरी कोरोनाका सिकिस्त बिरामीलाई सहज रूपमा अक्सिजन दिन शुरू गरिएको हो। पहिलो चरणमा 68 बेडमा लिक्विड अक्सिजन दिन शुरू गरिएको छ। भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापा:
त्यो अब लिक्विड अक्सिजन आइसकेको छ, सेन्ट्रल लाइनमा जोडिसकेको अवस्था छ, त्यसले पनि अलिकति हामीलाई अक्सिजन व्यवस्थापन हो त्यसमा सहजीकरण गर्छ।
कोरोना संक्रमण दर केही घटे पनि भेरी अस्पतालमा अहिले पनि अक्सिजन दिनुपर्ने बिरामीको संख्या 200 हाराहारीमा छ। वैशाख मध्यदेखि मसान्तसम्म अक्सिजन नपाएर बिरामीको बिचल्ली भएपछि भेरी अस्पतालले भारतबाट ट्याङ्करमा लिक्विड अक्सिजन ल्याएर ट्याङ्कीमा भण्डारण गर्ने र आवश्यकता अनुसार बिरामीलाई दिने व्यवस्था मिलाएको हो। अस्पतालको अक्सिजन सप्लाईको बारेमा जानकारी दिँदै प्राविधिक राजकुमार चौधरी:
अहिले अक्सिजन मेनिफोल्डबाट पनि यता कोभिडतिर गइरहेको छ, अरू चाहिँ हाम्रो सिलिन्डरबाट पनि दिइरहेको छ, यतापट्टि हाम्रो पिङवाटतिर लिक्विड ट्याङ्कबाट अक्सिजन सुरु भएको छ, राम्रै भएको छ।
अस्पतालले लिक्विड अक्सिजन चलाउन थालेपछि उद्योगबाट आयात गर्ने सिलिण्डरको संख्या 50% घटेको छ। अहिले 50% लिक्विडबाट र 50% सिलिण्डरमा भरेको अक्सिजन दिने व्यवस्था मिलाइएको छ। सिलिण्डर ल्याउन लैजान झन्झटिलो हुने हुँदा पनि लिक्विड अक्सिजनले सहजता ल्याएको छ। फेरि एकपटक मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर थापा:
प्रतिदिन 450 सिलिण्डरहरू खपत भइरहेको थियो, अब त्यो सिलिण्डर त्यो एकदमै त्यसलाई ल्याउन लग्न जोड्न अलिकति झन्झटिलो प्रक्रिया छ, त्यसलाई अलिकति धेरै सहज हुन्छ सिधै लिक्विड अक्सिजन ट्याङ्कबाट सेन्ट्रल लाइनमा जोड्दा।
72 लाख रूपियाँको लागतमा बनेको ट्याङ्कीमा 2,000 सिलिण्डर बराबरको अक्सिजन भण्डारण गर्न सकिन्छ। सिधै सेन्ट्रल लाइनमा अक्सिजन जोडिँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका कोविड बिरामीहरूको उपचार गर्ने कोविड डेडिकेटेड अस्पताल भेरीमा भर्ना भएका बिरामीहरू लाभान्वित भएका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित हुने मध्ये अहिलेसम्म 55% संक्रमित निको भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार संक्रमित हुने मध्ये हालसम्म 1% भने मृत्यु भएको छ। प्रदेशभरिका विभिन्न 12 अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोना संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो। जटिल अवस्थाका कतिपय बिरामी उपचारका लागि ढिलो अस्पताल आउने गरे कारण त्यस्ता बिरामीको ज्यान जोगाउन भने मुस्किल भइरहेको अस्पतालहरूले जनाएका छन्। बाँकेमा कोरोना संक्रमण दर पनि घट्दै गएको छ। वैशाख लागेसँगै तीव्र गतिमा फैलिएको कोरोना संक्रमण दर जेठको पहिलो सातासँगै ओह्रालो लाग्न लागेको छ। पछिल्लो दिनमा संक्रमित थपिने भन्दा निको हुने क्रम बढ़ेर गएको बाँकेका अस्पतालहरूले जनाएका छन्। मृत्यु दर पनि घटेर गएको छ। अस्पतालहरूमा उपचाररत बाहिरी जिल्लाका 8 जनाको हिजो मृत्यु भएको छ। लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। अक्सिजन प्लान्टले दैनिक 15 सिलिण्डर अक्सिजन उत्पादन गर्ने लमजुङ अस्पतालले जानकारी दिएको छ। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट करिब 10,000 अक्सिजन सिलिण्डर संकलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपालमा कोविड 19 संक्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख 26 गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका साथ आफ्नो पार्टी चुनावको पक्षमा उभिएको स्पष्ट पारेको छ। संविधान विधि र कानूनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा जोड़ दिँदै राप्रपाले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गरेको छ। प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा 183 उपधारा 1 अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिशमा बागमती प्रदेश सभाको 8 अधिवेशन यही जेठ 16 गते दिउँसो 3 बजेका लागि आह्वान गर्नुभएको छ। मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशसभामा नीति कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिश गरे अनुसार प्रदेश प्रमुख प्रसाईले हिजो बैठक आह्वान गर्नुभएको बागमती प्रदेश प्रमुखको सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिनुभयो। प्रदेशसभाको 7 अधिवेशन बैठक गत वैशाख 9 गते अन्त्य गरिएको थियो। लुम्बिनी प्रदेशमा यही जेठ 17 गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका उम्मेद्वारहरूको हिजो अन्तिम नामावली प्रकाशन गरिनुका साथै निर्वाचन चिन्ह पनि प्रदान गरिएको छ। नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेद्वार दीर्घनारायण पाण्डेलाई रूख चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिनुभयो। कांग्रेसका उम्मेद्वार पाण्डेलाई नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ। प्रदेशसभाका सदस्य 79 र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख एवं उपप्रमुख 217 जना गरी त्यहाँ 296 जना मतदाता रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका बागमती प्रदेशका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाउनु भएको छ। स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रूपमा स्पष्टीकरण बुझाउनु भएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो। बोर्डले नेत्री अष्टलक्ष्मी साके सहित माधव कुमार नेपाल झलनाथ खनाल पक्षका मानिने 14 प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण सोधेको थियो। प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्त बुझ्दो नभए पार्टी विधान अनुसार कार्यवाही गरिने मुख्य सचेतक निरौलाले बताउनुभयो। उहाँहरूलाई कार्यवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्डका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणी पौडेललाई दिएको पनि उहाँले जानकारी दिनुभयो। बोर्डको शनिबारको बैठकले साके सहित राजेन्द्र प्रसाद पाण्डे अरूण प्रसाद नेपाल रचना खड्का कुसुम कुमार कार्की मुनु सिग्देल वसुन्धरा हुमागाई लक्ष्मण लम्साल इन्द्रमाया गुरूङ कृष्ण प्रसाद खनाल वसन्त प्रसाद मानन्दर शान्तिराम पौडेल पार्वती सिलवाल र मीना गेवालीलाई स्पष्टीकरण सोधेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईले आम नागरिकको स्वास्थ्यप्रति गम्भीर रही निशुल्क रूपमा कोरोना विरूद्धको खोपको व्यवस्था गरिने बताउनु भएको छ। हिजो विराटनगरमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति उत्तरदायी रही कोविड 19 खोपको सुनिश्चितताका लागि आगामी नीति तथा कार्यक्रममा बजेटमा मुख्य प्राथमिकतामा राख्ने पनि उल्लेख गर्नुभयो। कोरोना संक्रमितहरूका लागि आयुर्वेदिक औषधि प्रभावकारी हुने भन्दै इलामको मेची आयुर्वेद औषधालयले कोरोना संक्रमितको घर घरमा पुगेर औषधि वितरणसँगै परामर्श दिन शुरू गरेको छ। सबै संक्रमितहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउन नसकिने भएकाले औषधालयले स्वास्थ्यकर्मीहरू परिचालन गरी औषधि सहित आवश्यक परामर्श दिन अभियान थालेको इलामबाट संवाददाता सविता पाण्डेले जनाएकी छन्।
इलाममा रहेको मेची आयुर्वेद औषधालयका स्वास्थ्य कर्मीहरू संक्रमितको घरसम्म पुगेर आयुर्वेदिक औषधि सहित आवश्यक परामर्श दिइरहेको औषधालयका कविराज निरीक्षक तथा अभियानका संयोजक तीर्थराज आचार्यले बताउनुभयो।
बिरामीलाई एक ठाउँमा ल्याउन सकिँदैन, त्यसो भएपछि घर घरमै जाउँ भन्ने ढङ्गले 15 कर्मचारीहरूलाई विभिन्न ठाउँ तालिकाहरूका आयुर्वेद औषधालयलाई युज गर्ने यो प्राणायामहरू सम्बन्धी ज्ञान भएका स्कुल नर्सहरू उहाँहरू पनि हुनुहुन्छ, सबैलाई प्रयोग गरौँ भन्ने ढङ्गले कार्यक्रम बनाइयो।
श्वास प्रश्वासलाई सहज बनाउन प्राणायाम योग अभ्यास साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने औषधि वितरण गरिरहेको छ। यो सँगै लक्षण अनुसारको औषधि वितरण गरिरहेको बताउनुहुन्छ अभियानका संयोजक आचार्य।
उहाँहरूको सिम्टम्सको आधारमा लक्षित औषधिहरू दिने परामर्श दिने कि उहाँहरू नआत्ति भन्ने ढंगले गरिराखेको छ।
जिल्लाको 10 पालिकामा विभिन्न समूह बनाई अभियान सञ्चालन भइरहेको छ। जिल्लाका केही स्थानीय तहले आफ्नै लगानीमा आयुर्वेद संस्था सञ्चालन गरिरहेका छन्। रोङ गाउँपालिकामा आयुर्वेद औषधि वितरण गरिरहेको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष शमशेर राई।
घरमा आइसोलेसनमा बस्नु भएको थियो उहाँहरूलाई मेची आयुर्वेदिक औषधालयसँग मिलेर रोङ गाउँपालिकाले मेडिटेसनको कामहरू गराएको छ। उहाँहरूको इम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधिहरू उपलब्ध गराएको छ।
आयुर्वेद अभियानमा नेपाल पत्रकार महासंघ प्रदेश एकले सहकार्य गरी झापामा कोरोना संक्रमित भएका पत्रकारहरूको घरमा पुगेर औषधि वितरण गरेको प्रदेश समिति सदस्य तोयनाथ भट्टराईले बताउनुभयो।
झापामा रहनुभएका 13 पत्रकार साथीहरूलाई कोविड संक्रमण भएको अवस्थामा उहाँहरूलाई औषधि र योग अभ्यासहरू संक्रमण भएको बेला कस्तो कस्तो खालको योगहरू गर्दाखेरि फाइदा पुग्छ भनेर गराएका छौँ।
मेची आयुर्वेदका अनुसार गुर्जर चूर्ण, जेठी मधु चूर्ण, त्रिकटु चूर्ण र अष्टगन्धा लगायतका आयुर्वेदिक औषधि वितरण गरिरहेको छ भने स्थानीय स्तरमा उपलब्ध जड़ीबुटी प्रयोग गर्न विधि सिकाइरहेको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पत्रकारका समस्याप्रति सरकार जानकार रहेको बताउँदै नेपाल पत्रकार महासंघले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो। महासंघको प्रतिष्ठान प्रदेश कमिटिको प्रतिनिधि मण्डलले हिजो सिंहदरबारमा पत्रकारहरूको निशुल्क कोरोना उपचारको व्यवस्था मिलाउने लगायतका माग प्रस्तुत गरेपछि संचार मन्त्री गुरूङले सरकारले पत्रकारलाई यसअघि पनि खोपको प्रदानमा उच्च प्राथमिकता दिएको बताउनुहुँदै छुटेका पत्रकारहरूलाई पनि खोपको प्राथमिकतामा राखिने बताउनुभयो। प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका 600 भन्दा बढ़ी पत्रकारलाई खोपको व्यवस्था मिलाउन र संक्रमित पत्रकारको निशुल्क उपचारको व्यवस्था मिलाउन एवं संचार क्षेत्रलाई राहत प्याकेजको घोषणा गर्न माग गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाली खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। हिजो एकै दिन झण्डै 150 आरोहीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ। आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरोतर्फ लागेका 150 भन्दा बढ़ी आरोही हिजो बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहनुभएका नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। मौसमले साथ दिए आगामी 28 र 29 तारीकका दिन सर्वाधिक आरोहण हुने पनि उहाँले बताउनुभयो। त्यसै अहिले विश्व कीर्तिमानी कामी रिता शेर्पा 26 पटकको आरोहणका लागि आधार शिविरमा रहनु भएको छ। यसअघि प्रतिकूल मौसमका कारण एकसाथ सगरमाथा आरोहण प्रभावित भएको थियो। वसन्तयामको हिमाल आरोहणमा 79 देशका 86 आरोही समूहमा जम्मा 774 जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सड़क खण्ड स्थित सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रक्रिया शुरू भएको छ। लामो समयदेखि सुरुङ मार्ग बन्ने चर्चाका बीच सुरुङ मार्ग बनाउन हिजो टेण्डर आह्वान गरिएको छ। वर्षात र हिउँदमा समेत पहिरो खसेर छेदविच्छेद बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन बुटवल सड़क खण्डको सिद्धबाबा क्षेत्रमा 1 किलोमिटर बढ़ी सुरुङ मार्ग बनाउन टेण्डर आह्वान गरिएको हो। संघीय सरकार अन्तर्गत हिजो भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ निर्माणका लागि 30 दिनको म्याद राखेर ग्लोबल टेण्डर आह्वान गरेको जानकारी जानकारी दिएको छ। बारामा दुईजना बालक दाजुभाइको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर 7 रंगपुरमा 9 वर्षीय उस्मान अन्सारी र 7 वर्षीय अमिन अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर 7का 25 वर्षीय सरफुल्लाह अन्सारीलाई हिजो सार्वजनिक गरेको हो। गत जेठ 4 गते कलैयामा दुईजना बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 3 गते साँझ घरबाट खेल्न भनेर निस्किएका दुवै बालक सम्पर्कविहीन भएका थिए। दार्चुलाको अपि हिमाल गाउँपालिकामा एकजना यार्सा गुम्बा संकलक बेपत्ता भएका छन्। जेठ 5 गते अपि हिमाल 3 क्षतिको नाउरखालमा वनमा यार्सा गुम्बा संकलन गर्न गएका अपि हिमाल 4 नौपाटाका मोहन सिंह ठेक्रे बेपत्ता भएको प्रहरीले जनाएको छ। भोजपुरको पिकुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब 12,40,00,000 निर्माण शुरू गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका 5 माने भन्ज्याङ बस्तीका घर घरमा पानी वितरणका लागि धारा परीक्षण समेत शुरू भएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका 5 याफूमा जंगली च्याउ खाँदा 9 बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ 5का दुई घरका 9 गम्भीर बिरामी भएको वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो। जंगली च्याउ खाँदा बिरामी परेका 9 मध्ये 8 जनाको अवस्था गम्भीर रहेको पनि वडाध्यक्ष कुलुङले बताउनुभयो। चीनमा 100 किलोमिटरको म्याराथोन दौड़ प्रतियोगितामा सहभागी भएका 21 प्रतियोगी को मृत्यु भएको छ भने अझै केही बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। चीनको कान्सु प्रान्तमा आयोजना गरिएको 100 किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड़ प्रतियोगिताका क्रममा 81 मौसम खराब भएपछि कठ्याङ्ग्रिएर प्रतियोगीहरूको मृत्यु भएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। मौसम अचानक गडबड़ भएर प्रतियोगीहरूलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरू भने परिचालन गरिएको थियो। घटनामा परि केही प्रतियोगीहरू घाइते भएका र उनीहरूको उपचार अगाडि बढ़ाइएको अधिकारीहरूले जानकारी दिएका छन्। प्रतियोगितामा 172 प्रतियोगी सहभागी थिए। इटलीमा एउटा केबल कार खस्दा कम्तीमा 14 मृत्यु भएको छ। पिडमोन्ट क्षेत्रमा संचालित केबल कार म्याग्योरर नदी नजिकैको पहाड़मा खस्दा ती मानिसहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। घटनामा परि मृत्यु हुनेमा 1 बालक रहेका छन् भने अर्को 1 बालक भने गम्भीर अवस्थामा घाइते छन्। भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो 24 घण्टामा 2,22,835 कोरोना संक्रमण पुष्टि भएको भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण महाशाखा मन्त्रालयले जनाएको छ। अघिल्लो दिन मात्रै 2,43,777 जना भारतमा संक्रमित थपिएका थिए। संक्रमणका कारण हिजो एकै दिन 4,000 बढ़ीको मृत्यु भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा संक्रमणका कारण 3,03,751 जनाको मृत्यु भएको छ। हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 16,75,7,110 पुगेको छ। त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 34,77,787 पुगेको तथ्याङ्क सम्बन्धी एउटा संस्था ओल्डोमिटरले जनाएको छ। अब आर्थिक समाचार।
संसद विघटन भएपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन आवश्यक प्रक्रिया सहित बजेट निर्माणलाई अर्थ मन्त्रालयले तीव्रता दिएको छ। मन्त्रालयले बजेटका संरचनागत विषयहरूको निर्माण सैद्धान्तिक विषय सहित एक चरणको कामको टुङ्गो लगाएको बताएको छ। बजेटलाई अन्तिम स्वरूप दिने गरी अर्थमन्त्री तहमा अर्थ र राजस्व सचिव तहमा र सहसचिव तहमा छलफलहरू भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो। जेठ 15 गते नै अध्यादेशबाट बजेट ल्याउने गरी आवश्यक तयारी भइरहेको पनि प्रवक्ता आचार्यले जानकारी दिनुभयो। नेपाली एयरलाइन्सहरूले स्वदेशमा नै उत्पादन भएको दुग्ध तथा दुग्धजन्य पदार्थ बटर चीज दही लगायतका उत्पादन उपयोग गर्ने भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा आर्यालले नेपाल वायु सेवा निगमसँग छलफल गरी दुग्ध तथा दुग्धजन्य पदार्थको प्रयोगमा जोड़ दिएपछि त्यस्तो निर्णय भएको जनाइएको छ। नेपालमा एक अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य 50 विमानस्थलमध्ये 29 सञ्चालनमा छन्। अन्य 5 विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन्। नेपालमा अहिले 30 एयरलाइन्स कम्पनीले लाखौंको संख्यामा यात्रुहरू ओसार पसार गरिरहेका छन्। हवाई जहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उपयोग गरिदिने हो भने लाखौं किसानको हित हुने भएकोले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको प्रयोगमा जोड़ दिइएको दुग्ध विकास संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको निफ्टी परिसूचकले नयाँ रेकर्ड निर्माण गरेको छ। आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। आइतबार निफ्टी परिसूचक 32.81 अंकले बढ़ेर 2820 बिन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। यस दिन हालसम्मकै उच्च रकम बराबरका शेयरहरूको किनबेच भएको छ। आइतबार 220 कम्पनीहरूका 126,124 पटकको कारोबारमा 11,69,50,34,728 रूपियाँ बराबरका 2,51,63,000 किता शेयरहरू किनबेच भएका छन्। यस दिन नेप्सेले नयाँ उचाइ कायम गरेसँगै 16 कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ। आइतबार कारोबारमा आएका 13 उपसमूह मध्ये 10 उपसमूहको परिसूचक बढेको छ भने बाँकी 3 उपसमूहको परिसूचक घटेको छ। नेपाल टेलिकमले कोविड 19 को महामारीमा संक्रमणको प्रवाह नगरी फ्रन्ट लाइनमा बिरामीको सेवामा दिनभर खट्ने सबै स्वास्थ्य कर्मीहरूको मनोबल उच्च राख्न धन्यवाद स्वास्थ्य कर्मी अफर उपलब्ध गराउने भएको छ। त्यस सम्बन्धी सम्झौतामा आइतबार नेपाल टेलिकम, नेपाल चिकित्सक परिषद, नेपाल नर्सिङ परिषद, नेपाल फार्मासिस्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद बीच हस्ताक्षर सम्पन्न भएको छ। अफर अन्तर्गत देशभरका स्वास्थ्य कर्मीहरूले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम कार्डमा 1 महिनासम्म निशुल्क भोइस कल उपलब्ध हुनेछ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपालमा कोरोनाको संक्रमण दर उच्च भएपछि अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका छन्। यसले धेरै नेपाल आउने र बाहिर जाने नागरिकलाई कठिनाई भएको छ। यस्तैमा नेपाली खेलाड़ी सन्दीप नामिछानेलाई पनि बेलायतमा हुने द 100 र T20 ब्लास्ट खेल्न जाने बाटो कठिन भएको छ। कोविडका कारण नेपालमा संक्रमण र मृत्यु दर पनि बढेकाले बेलायत सरकारले नेपाललाई रेड लिस्टमा राखेको छ। यो लिस्टबाट बेलायत सरकारले नेपाललाई कहिले हटाउँछ त्यो पनि यकिन छैन, तर यसको कठिनाई स्टार क्रिकेटर सन्दीप लामिछानेलाई परेको छ। T20 ब्लास्ट र द 100 लागि जाने तर्खरमा रहेका बेला उडान बन्द हुँदा पर्खर हेरेको अवस्थामा बसिरहेका छन्। T20 ब्लास्टमा सन्दीप होर्सर क्रिकेट क्लबमा अनुमोदन भएका छन्। त्यस्तै द 100 सन्दीप इभिन्स बलमा अनुबन्धन भएका छन्। T20 ब्लास्ट जुन 9 शुरू भएर 18 सेप्टेम्बरमा सकिनेछ। त्यस्तै जुलाई 21 पहिलो संस्करणको द 100 शुरू हुनेछ। सन्दीपको बेलायतको भिसा प्रक्रियामा रहेको छ। उनी यी प्रतियोगिताका लागि कहिले जाने भन्ने अझै यकिन नभएको उनका व्यवस्थापक रमन शिवाकोटीले बताए। उनले प्रयास जारी रहेको र अहिले यकिन भन्न नसक्ने अवस्था आएको बताएको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलिरही, पहाड़ी भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, यथाशक्य छिटो कोरोना विरूद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। नागरिकको जीवन रक्षा र विकास निर्माणलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको बजेट ल्याइने प्रधानमन्त्रीद्वारा जानकारी। प्रतिनिधि सभा विघटनको विपक्षमा रहेका राजनैतिक दलहरूद्वारा सर्वोच्च अदालतमा रिट दायरका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन। आज रिट निवेदन दर्ता गरिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपालमा हिजो थप 7,914 जनामा कोरोना संक्रमण पुष्टि, 7,664 जना संक्रमण मुक्त, 193 संक्रमितको मृत्यु। र चीनको कान्सु प्रान्तमा मौसम खराब हुँदा म्याराथुन दौड़ प्रतियोगितामा सहभागी 21 जनाको कठ्याङ्ग्रिएर मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ।